بسم اللہ الرحمن الرحیم، درود و سلام ہو محمد و آل محمد پر۔ ناظرین، السلام علیکم۔ میں علی عباس رضوی پروگرام انداز جہاں لے کر آپ کی خدمت میں حاضر ہوں۔ ماہ مبارک رجب کی آمد آمد ہے، اور یکم رجب فرزند رسول حضرت امام محمد باقر علیہ الصلوۃ والسلام کا یوم ولادت با سعادت ہے۔ ان دونوں مناسبتوں کی آمد کی مناسبت سے آپ سب کی خدمت میں دلی ہدیہ تبریک و تہنیت پیش کرتے ہیں۔ ہمارے آج کے پروگرام کا موضوع ہے عراق میں پارلیمانی انتخابات۔ اس موضوع پر گفتگو ہوگی معزز مہمانوں سے مختصر سے وقفے کے بعد۔ جی ناظرین، آج عراقی عوام نے اپنی ملک کی تاریخ میں ایک نئے اور سنہرے باب کا اضافہ کیا، اور اپنی تقدیر کا فیصلہ خود کرنے کے عزم کے تحت گھروں سے باہر نکلے، اور انہوں نے دہشت گردوں، ان کے سرپرستوں اور ان کے آقاؤں کی دھمکیوں کی پرواہ کیے بغیر پولنگ اسٹیشنوں پر جا کر دہشت گردوں اور ان کے سرپرستوں کے منہ پر زوردار تماچا رسید کیا۔ جیسا کہ خود مجلس اعلیٰ اسلامی عراق کے سربراہ سید عمار حکیم نے کہا کہ پولنگ اسٹیشنوں پر عراقی شہریوں کا ایک ایک ووٹ دہشت گردوں کی جانب ان کی طرف سے، یعنی عراقی عوام کی طرف سے نکلی ہوئی بندوق کی ایک گولی کا کام کرے گا۔ یقینی طور پر آج عراق کے عوام نے یہ ثابت کر دیا کہ اپنی تقدیر اور اپنے ملک کے مستقبل کا فیصلہ کرنے کا حق انہی کو حاصل ہے۔ جیسا کہ آپ جانتے ہیں کہ انتخابات سے قبل اور انتخابات کے دوران القاعدہ سے وابستہ دولت الاسلامیہ فی العراق و شام نامی دہشت گرد گروہ، جسے سعودی عرب علاقے کی بعض عرب رجعت پسند حکومتوں اور امریکہ اور صہیونی حکومت کی بھرپور حمایت حاصل تھی، کھل کر اور واشگاف لفظوں میں کہا تھا کہ انتخابی عمل کے دوران وہ دہشت گردانہ کاروائیاں انجام دیں گے اور انتخابات نہیں ہونے دیں گے۔ لیکن جس طرح سے عراقی عوام میں جوش و خروش دیکھا گیا، اور جس طرح سے بڑے پیمانے پر انہوں نے انتخابی عمل میں شرکت کی، اس سے یہ ثابت ہو گیا کہ اگر عوام متحد ہوں تو علاقے کی طاقتیں ہوں یا عالمی طاقتیں یا ان کے دہشت گرد، کچھ بھی نہیں بگاڑ سکتے۔ آج ہم اسی موضوع پر گفتگو کریں گے، مگر مختصر سے وقفے سے پہلے، البتہ وقفہ تو یہ نہیں کہیں گے، لیکن یہاں پر ہمارے ساتھیوں نے ایک رپورٹ تیار کی ہے، پہلے اسے دیکھتے ہیں، پھر آپ کی خدمت میں حاضر ہوتے ہیں اور اپنے مہمانوں سے اس سلسلے میں گفتگو کریں گے۔
عراق میں پارلیمانی انتخابات کے لیے پولنگ جاری ہے۔ مقامی وقت کے مطابق پولنگ کا آغاز صبح 7 بجے ہوا، جو شام 6 بجے تک جاری رہے گی۔ سن 2011 میں امریکی فوجیوں کے مکمل انخلا کے بعد یہ عراق میں پہلے پارلیمانی الیکشن ہے، اور سیکیورٹی کی ذمہ داری عراقی فورسز کے ذمہ ہے۔ صبح پولنگ کا آغاز ہوتے ہی وزیر اعظم نوری مالکی نے بغداد کے الرشید ہوٹل میں اپنا ووٹ کاسٹ کیا، اور عوام سے بڑھ چڑھ کر پولنگ میں حصہ لینے کی اپیل کی۔ وزیر اعظم نوری مالکی نے کہا کہ انتخابات میں عوام کی بھرپور شرکت دہشت گردوں اور ان کے حامیوں کے منہ پر پڑنے والا زوردار تماچا ہے۔ قابل ذکر ہے کہ عراق میں سرگرم دہشت گرد تنظیموں، بالخصوص دولت الاسلامیہ فی العراق و شام، نے انتخابی امیدواروں اور ووٹروں کو انتخابات سے دور رہنے کی ہدایت کی ہے، اور یہ دھمکی دی ہے کہ الیکشن میں شرکت کرنے والوں کو نشانہ بنایا جائے گا۔ بہرحال ان دھمکیوں کے باوجود 30 اپریل بدھ کو عراقی عوام کثیر تعداد میں ووٹنگ کے لیے نکلے۔ الیکشن میں 328 سیٹوں کے لیے 9039 امیدوار میدان میں ہیں، جبکہ عراقی رائے دہندگان کی تعداد 2 کروڑ سے زیادہ ہے۔ ملک کے 18 صوبوں میں پارلیمانی الیکشن کے مد نظر سیکیورٹی کے سخت انتظامات کیے گئے ہیں۔ وزیر اعظم نوری مالکی کی قیادت والے الائنس اور اسٹیٹ آف لا کا، سید عمار حکیم کی مجلس اعلیٰ اسلامی اور ایاد علاوی کی قیادت والے اتحاد الوطنیہ جیسے اتحادوں سے ہے۔ الیکشن کے سلسلے میں دہشت گرد تنظیموں کی دھمکیوں کے باوجود لوگوں میں خاصا جوش و خروش ہے۔ بغداد کی 71 پارلیمانی سیٹوں کے لیے 3304 امیدوار میدان میں ہیں، جبکہ 17 سیٹوں کو خواتین سے مختص کر دیا گیا ہے۔ بغداد میں وزیر اعظم نوری مالکی کے اسٹیٹ آف لا الائنس کو مضبوط پوزیشن میں بتایا جاتا ہے، اور انہیں المواطن اتحاد اور صدر دھڑے سے زبردست ٹکر مل رہی ہے۔ متحدوں اور العربیہ سیاسی الائنس نے بھی دعویٰ کیا ہے کہ انہیں الیکشن میں اچھی تعداد میں سیٹیں ملنے کی امید ہے۔ عراق کے کردستان علاقے میں پارلیمانی انتخابات کے ساتھ ہی مقامی انتخابات بھی ہو رہے ہیں۔ کردستان کے اربیل شہر میں 16 پارلیمانی سیٹوں کے لیے 144 لوگوں کے بیچ زبردست مقابلہ ہے۔ سیاسی تجزیہ نگاروں کا کہنا ہے کہ سیاسی الائنس کی کثیر تعداد کو دیکھتے ہوئے ایسا لگتا ہے کہ کسی بھی اتحاد کو اکثریت ملنا مشکل ہے۔ چنانچہ زیادہ توقع اس بات کی ہے کہ الیکشن کے بعد سیاسی اتحادوں کے درمیان حکومت سازی کے لیے گفت و شنید اور مفاہمت کا سلسلہ شروع ہوگا۔ غیر ممالک میں مقیم عراقیوں نے اتوار اور پیر کے روز اپنے حق رائے دہی کا استعمال کیا، جبکہ عراق کے اندر سیکیورٹی اہلکاروں، قیدیوں، بیماروں اور اسپتالوں کے عملے کے افراد نے پیر کے روز ووٹ ڈالے۔ اتوار اور پیر کے روز ہونے والی ووٹنگ میں ٹرن آؤٹ 90% سے زیادہ رہا ہے۔ بدھ کے روز پورے ملک میں ہونے والے انتخابات میں بھی اطلاعات کے مطابق بڑے جوش و خروش سے ووٹ ڈالے گئے اور اچھا ٹرن آؤٹ رہنے کی امید ہے۔
جناظرین، چلتے ہیں سیدھے لندن اسٹوڈیو، جہاں پر موجود ہیں عالمی امور کے ماہر اور سینئر تجزیہ نگار ڈاکٹر مقصود صدیقی صاحب۔ السلام علیکم جناب۔
جی وعلیکم السلام۔
صدیقی صاحب، بہت سے تجزیہ نگاروں کا کہنا یہ ہے کہ یہ عراق کے جو انتخابات آج ہوئے ہیں یا اب سے چند منٹ کے بعد جن کی پولنگ اب ختم ہونے والی ہے، ان کے بارے میں کہنا یہ ہے کہ یہ عراقی عوام نے یا عراقی سیاسی جماعتوں نے ایک دوسرے کا مقابلہ نہیں کیا، بلکہ عراقی عوام کا مقابلہ دہشت گردوں اور ان کے سرپرستوں سے تھا۔ یہ الیکشن اس وقت عراقی عوام بمقابلے دہشت گردی تھا، آپ کیا کہنا چاہ رہے ہیں؟
میرے خیال میں یہ صحیح ہے، بہت حد تک کہ عراقی عوام کا مقابلہ جو ہے وہ دہشت گردوں کے اور جو ان کے جو سرپرست ہیں اور جو اس کو جو دہشت گردی کو پھیلا کے یہ چاہتے ہیں کہ عراق میں جمہوریت قائم نہ رہے، اس کو اس نظریے سے دیکھا جا سکتا ہے۔ اور اس میں کوئی شک نہیں ہے کہ پچھلے ہفتے سے اور خاص طور پہ دو دن پہلے، جب کہ پولیس اور گورنمنٹ کے اہلکاروں نے اور فوجی اہلکاروں نے جو ووٹ ڈالنے والے تھے، اس دوران میں جو دھماکے ہوئے اور لوگوں کی جانیں گئیں، وہ اسی وجہ سے تھا کہ یہ کوشش یہ کی گئی تھی کہ ان لوگوں کو، بلکہ عوام کو، یہ ایک طرح کا میسج دیا جائے کہ دیکھو، ہم پولیس اور فوجی اہلکاروں کے ساتھ یہ سلوک کر سکتے ہیں، تو آپ جو ہیں گھر میں بیٹھے ہیں اور الیکشن میں ووٹ دینے کے لیے نہیں آئیں۔ لیکن ایسا نہیں ہوا، جو ظاہر ہوتا ہے کہ اس کے باوجود کہ بہت جانیں گئیں پچھلے 3-4 دن میں، بلکہ ایک دو ہفتے سے سمجھ لیجئے کہ یہ سلسلہ شروع ہوا تھا۔ یہ جو ابھی جو خبریں آ رہی ہیں، اس سے ظاہر ہی ہوتا ہے کہ بہت ہی اچھی تعداد میں، اب یہ علم نہیں کتنی فیصدی عوام نے ووٹ دیا ہے، لیکن بہت اچھی تعداد میں عوام نے ووٹ دی ہے، اور اس کا نتیجہ یہ ہوگا کہ کم سے کم جو الیکشن کا جو پروسیس ہے وہ تو اس میں تو کامیابی ہوگی۔ اب سوال یہ پیدا ہوتا ہے کہ جو خاص طور پہ جو اس کا جو ویسٹ مغربی حصہ ہے، جہاں پہ سنیوں کی تعداد زیادہ ہے اور جہاں پہ وہ خاص طور پہ فلوجہ وغیرہ میں اور ان جگہوں میں جہاں پہ کافی عرصے سے فوج کی اور القاعدہ کے اور ان کے جو گروہوں کے ساتھ جو مقابلہ ہو رہا ہے، اس میں پولنگ کیسی ہوئی ہے، اس میں کیسے ووٹ آئے ہیں، انہوں نے کس طرح سے اس میں حصہ لیا ہے، یہ بھی ایک بہت ضروری چیز ہے دیکھنے والی، کیونکہ کوشش القاعدہ کی اور القاعدہ کے ساتھ دینے والے لوگوں کی اور خاص طور پہ IRIL والوں کی یہی تھی کہ یہ جو وہ حصہ ہے، مغربی حصہ ہے عراق کا، وہاں پہ یہ وہ اس الیکشن میں انتخابات میں حصہ نہ لیا جائے، بلکہ اس کو تاکہ یہ الیکشن کو ایسا قرار دیا جائے کہ یہ چونکہ ایک بڑے حصے سے میں لوگوں نے اپنے ووٹ نہیں ڈالے ہیں، تو یہ جو الیکشن ہے یہ پورے ملک کو کا ریپرزینٹیٹیو نہیں ہے۔ لیکن ایسا اب یہ دیکھنا ہے کہ وہاں پہ کیا سلسلہ ہے۔ دوسری چیز یہ ہے کہ ظاہر ہے کہ جو لوگ اس کی جو سرپرستی کر رہے ہیں، جو خاص طور پہ القاعدہ کے اور یہ جو اسلامک ریپبلک آف عراق اور وہ جو لیونٹ یعنی شام والا جو گروپ ہے، اس میں تو اس کوئی شک نہیں ہے کہ کھل کے لوگوں نے کہہ دیا ہے کہ اس میں سعودیوں کا بہت بڑا ہاتھ ہے، اور اس کے ساتھ قطری بھی اس میں شامل ہیں۔ وہی کویشن ہے جو کہ ہم نے شام میں بھی دیکھی اور شام میں ابھی ہو رہی ہے۔ وہ چاہتے یہی ہیں کہ جو شام وال کی جو حالات پیدا ہو گئے ہیں وہ یہاں پہ ہوں، تاکہ وہ ابھی پچھلے یعنی 2006 سے لے کر یہ کے بعد سے یہ چوتھا تیسرا انتخابات ہیں، और वो ये चाहते हैं कि वो इंतखाबात में कामयाबी हासिल ना हो। हालांकि असल ये जो बड़ी बदकिस्मती हमारे साथ ही है, जो जो समझने की चीज़ ये है कि जो ये जो मुश्किलें हमको पेश आ रही हैं उसकी उसमें उसके पीछे तो ये अमेरिका का हाथ है। शुरू से देखिए, जब उन्होंने 2003 में इराक पे हमला किया तो
जी
उनका
डॉक्टर
मकसद
साहब,
सिर्फ
अगर
यही था
इजाज़त
कि इराक के
दें,
टुकड़े टुकड़े किए जाएं।
जी डॉक्टर साहब अगर इजाज़त दें तो
जी
मैं फिर
बस
थोड़ी
मैं
देर
एक
बाद
चीज़ और
आपकी
कह
खिदमत
दूं
में हाजिर
कि
होऊंगा।
जी अच्छा
जी बहुत ही माजरत, इस वक्त चलते हैं इस्लामाबाद जहाँ पर रबते में हैं सीनियर तर्ज़ निगार असद अब्बास साहब। अस्सलाम वालेकुम जनाब
वालेकुम सलाम।
असद अब्बास साहब। 2011 में जब अमरीकी फ़ौज इराक से निकली, उसके बाद से ये पहला पार्लिमानी इलेक्शन या जनरल इलेक्शन है, और जाहिर है कि आप जानते हैं कि अमेरिका की सिरिश्त क्या है। उसने भरपूर कोशिश की कि ये जाहिर करे कि हमारे निकलने के बाद इराकी हुकूमत अमन अमान को कायम रखने में कादिर नहीं, तवानाई नहीं रखती, और ख़ास तौर पर इलेक्शन जैसे। तो कहा यह जा रहा है कि जो दहशत गर्दों ने इलेक्शन से पहले इलेक्शन के दौरान धमकियाँ दी थी, जाहिर है कि उसमें अमेरिका की भी आशीर्वाद हासिल थी, और इलाके की जो रजत पसंद अरब हुकूमतें, तो उन्होंने तो खुलकर कहा था और उन्होंने खुलकर साथ भी दिया। तो ऐसे में इराकी आवाम की भरपूर शराकत जो आज रही है, उसकी अहमियत के पेश नज़र आप क्या कहना चाहेंगे?
अऊज़ुबिल्लाहिमिनश्शैतानिर्रजीम, बिस्मिल्लाहिर्रहमानिर्रहीम। देखें ब्रदर, इस हवाले से अगर देखा जाए ना, तो मैं यानी बड़ा कल से इस बात पे गौर कर रहा हूँ कि अमेरिका जो है वो इस वक्त इराक के अंदर उसकी क्या पॉलिसी है, वो किस पॉलिसी के ऊपर अमल पैरा है। हम देखते हैं कि नूरी अल मालकी जो हैं उनको पिछले दिनों उसने सपोर्ट किया, और मसलन उन्हें कुछ हथियार वगैरह दिए फलूजा के अंदर जो, या अलम्बार सूबे के अंदर जो कार्रवाई हो रही थी उस हवाले से उन्हें थोड़ा सा उन्होंने हेल्प किया। तो मैं ये सोच रहा था कि वो क्या पॉलिसी लेकर इराक के अंदर चल रहे हैं, तो नतीजा मैंने ये निकाला कि ये जो डिवाइड एंड रूल वाला पुराना कुलिया था उनका मगरबी ताकतों का, वो इस वक्त भी वो लेकर इराक के अंदर जो है पूरे आलम इस्लाम में वैसे तो, लेकिन ये है कि इराक के अंदर खसूसी तौर पर वो डिवाइड एंड रूल यानी कुव्वतों को, मुख्तलिफ कुव्वतें जो इराक के अंदर मौजूद हैं उनको वो तकसीम करने की कोशिश कर रहे हैं, एक दूसरे से नालां करने की कोशिश कर रहे हैं। इसी हवाले से उन्होंने देखा कि बहुत शार्प किस्म की एक जो है वो लाइन है इनके दरमियान, एक सियासी तकसीम है इन ग्रुपों के दरमियान। तो उन्होंने क्या किया कि नूर अल मालकी को जो है एक तरह से सपोर्ट किया, जिसमें वो मतलब अलकायदा के खिलाफ जो उनकी जंग थी उसके अंदर उनकी हिमायत की, जिससे क्या हुआ कि अहले सुन्नत के जो बाज़ कबाइल थे या बाज़ ग्रोह थे अहले सुन्नत के अंदर, वो थोड़ा सा नूरी अल मालकी से उनका जो है ना फासला ज़्यादा हो गया। तो यही सूरत हाल उन्होंने अपनाई हुई है। जहाँ तक अलकायदा का ताल्लुक है, अलकायदा की धमकियाँ या अलकायदा का जितना भी प्रोसीजर है, मैं पिछले दिनों एक तहकीक जो है वो मेरी नज़र से गुजरी, जिसके अंदर मतलब मालूम हुआ कि अलकायदा जो बुनियादी तौर पर यहाँ पर दाइश जो तहरीक इराक के अंदर तश्कील दी गई है, एक किसी अलकायदा का ही कोई साबिक रुकन था जो कि जिसने दाइश तहरीक को छोड़ दिया। वो अपनी इस तहरीक के बारे में बताता है कि हमारी ये तहरीक स्टार्ट कैसे हुई। वो ये बयान करता है कि सद्दाम हुसैन के जो दो सबका जर्नैल थे वो हमारी इस तहरीक के बानी हैं बुनियादी तौर पर। हम लोग किस तरह से फंडिंग हासिल करते थे, ये सारी चीज़ें, हम किडनैपिंग करते थे और हम लोग जो है वो लोगों को अगवा करके उनसे तावान वसूल करते थे, और इस तरह से हमारी फिर ये कि अरब रियासतों से जो उनके ताल्लुकात हैं, तो ये तमाम चीज़ें जो हैं ये बुनियादी तौर पर इराक को कोशिश की जा रही है। मैं कल एक रशियन टीवी के ऊपर एक शख्स का जो है वो मतलब इसी हवाले से एक तजिया पढ़ रहा था कि वो कहते हैं कि इराक को इस वक्त ज़रूरत इस चीज़ की है कि आलमी बिरादरी, खसूसन मगरबी कुव्वतें और उसके हमसाया ममालिक जो है अरब हमसाया ममालिक, बजाय इसके कि वो इराक के अंदर कोई मदाखलत करें, उन्हें चाहिए कि वो एक स्टेप पीछे लें, वो अपने आप को मतलब इराक से थोड़ा सा विड्रा करें, ताकि इराकी अवाम जो है वो खुद से फैसला कर सके, वो एक नेशनल यूनियन, एक नेशनल गवर्नमेंट जो है वो तश्कील दे सके, अपने मसाइल को वो हल कर सके। लेकिन ऐसा होता नजर नहीं आता। हम हैं कि अलकायदा जो है वो बाकायदा तौर पर थ्रेट्स कर रही है, और वो कोशिश कर रही है कि मतलब किसी तरह से अहले सुन्नत जो बरादरान हैं मतलब इराक के अंदर जो रहने वाले लोग हैं वो किसी तरह से वोटिंग में शरीक ना हो। इसी तरह से वो थ्रेट कर रहे हैं कि किसी तरह से पूरा जो टर्नआउट है, अवामी टर्नआउट जो है उसको कम किया जाए। बुनियादी तौर पर वो इस चीज़ से खौफजदा हैं, वो इसको अपनी नाकामी समझते हैं, और मैं समझता हूँ कि इराक हुकूमत जो है या इराक की आवाम जो है उनकी कामयाबी यकीनन इसी चीज़ में है कि वो अपना सियासी
बहुत
जो
शुक्रिया आपका। بہت شکریہ آپ کا، چلتے ہیں کراچی اسٹوڈیو جہاں پر موجود ہیں سینئر طرز نگار راشد احد صاحب. السلام علیکم جناب.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
راشد صاحب، ابھی آپ ہمارے مہمان کی گفتگو ملاحظہ فرما رہے تھے کہ امریکہ اور علاقے کی بعض حکومتیں یہ کوشش کر رہی ہیں کہ عراق میں فرقہ وارانہ طور پر اختلاف پیدا کر کے ڈیوائیڈ اینڈ رول کی پالیسی پر عمل کریں، لیکن آپ دیکھیں کہ جب فلوجہ اور رمادی جیسے شہروں میں، صوبہ الانبار میں خاص طور پر، عراقی فوج نے دہشت گردوں کے خلاف کارروائیاں شروع کی تو خود جو سنی قبائل تھے وہ عراقی فوج کے شانہ بشانہ تھے اور دہشت گردوں کے خلاف لڑ رہے تھے اور آج بھی عراقی فوج کے ساتھ ہیں، اور جہاں تک ان کی کوشش تھی کہ عراق کے سنی باشندوں کو، سنی عوام کو انتخابی عمل سے دور رکھا جائے، تو ان میں بھی ان کو ناکامی کا منہ دیکھنا پڑا. چنانچہ آج بڑی تعداد میں عراق کے گوشہ کنار میں اہل سنت یعنی تمام مکاتب فکر کے لوگوں نے پولنگ اسٹیشنوں پر جا کر اپنے حق رائے دہی کا استعمال کیا. میرا سوال آپ سے یہاں پر یہ ہے کہ عراقی عوام کی اس وسیع پیمانے پر پولنگ اسٹیشنوں پر یا انتخابی عمل میں شرکت ایک ایسے وقت جب دہشت گردی کا خطرہ اور سایہ مسلسل ان کے سروں پر منڈلا رہا ہے، تو یہ شرکت سعودی عرب جیسی رجعت پسند حکومتوں کو جو دہشت گردوں کی حمایت کر رہی ہیں، انتخابی عمل کو سبوتاج کرنے کی کوشش کر رہی تھیں، کیا پیغام دے گی؟
بسم اللہ الرحمن الرحیم. دیکھیے جناب، وہ جو امریکہ کی ڈیوائنڈ اینڈ رول کی پالیسی عراق میں تھی وہ مکمل طور سے ناکام ہو چکی ہے، شکست کھا چکی ہے. یہ عراق میں جو اس وقت الیکشن ہو رہا ہے، میں تو حیران ہوں کہ دنیا کی بڑی بڑی جمہوریتوں میں اس طرح کا مظاہرہ عراقی عوام جس طرح کا مظاہرہ کر رہی ہے جمہوریت کا، گو کے مختلف گروہ ہیں، کم سے کم 36 الائنسز ہیں، 36 اتحاد اور گروہ اس کے اور ان کے الگ الگ منشور ہیں، لیکن ایک بات پر سبھی متحد ہیں کہ ہمیں ان تکفیری دہشت گردوں کو نابود کرنا ہے جو جن کی وجہ سے پورا ملک بد امنی کا شکار ہے. اس وقت آپ دیکھیے کہ پورے ملک 18 صوبوں میں الیکشن ہو رہے ہیں، انتخابات ہو رہے ہیں، جس میں سنی علاقے بھی شامل ہیں اور ان کی شرکت بھی بھرپور طریقے سے ہے. اب امریکہ شیعہ سنی ڈیوائیڈ جو ایجاد کر رہا تھا، یہ پالیسی بھی اس کی بری طرح شکست کھا چکی ہے. چنانچہ اس وقت عراق میں آپ دیکھیے کہ اس قدر، یعنی کہ 90% تو تمام سرکاری اہلکار نے ووٹ دیا ہے، جس میں دو روز پہلے آپ نے یعنی ہمارے سامنے یہ بات آئی کہ دو روز پہلے جو ہے آرم فورسز اور پولیس پرسنل نیز وزارت دفاع، وزارت صحت اور تمام جیل کے محصورین اور بیمار ہسپتال، اور اس سے پہلے تمام دنیا میں جو 103 پولنگ اسٹیشنز تھے عراقیوں، ان سبوں نے بڑی بھرپور طریقے سے شرکت کی. خود آرم فورسز کا اتنی دہشت گردانہ ماحول میں کہ سعودی عرب اور سیریا کے راستے سے دہشت گرد داخل کر رہا ہے، اس کے باوجود آرم فورسز کا، پولیس پرسنل کا جا کر کے انتخاب دینا، انتخاب میں حصہ لینا، ووٹنگ ڈالنا، یہ خود ایک بہت ہی بڑی جمہوری عمل کی کامیابی ہے. چنانچہ میں آپ سے یہ عرض کروں کہ عراق میں اس وقت جو یعنی یہ پہلا الیکشن ہے امریکن فورسز کے وڈرول کے بعد سے، لیکن پہلے کے الیکشن کے مقابلے میں زیادہ جوش و خروش اور عراقی عوام میں اتحاد نظر آ رہا ہے. میں دیکھ رہا ہوں کہ تمام لیڈر بڑے، حتیٰ کہ مقتدی صدر جو تقریباً سیاست سے کنارہ کش ہو چکے ہیں، وہ بھی آتے ہیں، ووٹ ڈالتے ہیں اور عوام سے اپیل کرتے ہیں کہ عوام بھرپور تعداد میں شرکت کرے. مسعود برزانی کردستان کے، وہ خود ڈالتے ہیں ووٹ اور وہ خود اس جمہوریت کی حمایت کرتے ہیں، اور جیسا کہ ابھی خود آپ نے رپورٹ میں کیا کہ الیاد علاوی کی المواطن پارٹی اور دیگر تمام گروہ شریک ہیں. تو یہ تو اس طرح کا ہے کہ سعودی عرب کو یہ پیغام مل جانا چاہیے کہ اس کی تمام کوششیں جو وہ اب تک امریکہ کے ساتھ اور اسرائیل کے ساتھ مل کر بنا رہا ہے وہ حتماً ناکام ہونی ہے. اور جہاں تک شیعہ سنی ڈیوائیڈ کا تعلق ہے، یہ پالیسی بالکل ٹوٹل فیلیور ہے، مکمل ناکامی سے دوچار ہے. اس لیے کہ آپ دیکھیے کہ اخوان ایک سنی اسلامی تحریک کے ساتھ جو کچھ سعودی عرب نے کیا اس کے بعد سنی عوام، سنی اسلام پسند گروہ حلقے سب بیدار ہو چکے ہیں کہ یہ تو ہمیں شیعہ کہہ کر کے ایران کے انقلاب حزب اللہ سے کاٹ کر ہمیں آئسولیشن میں لے جانا اور پھر آئسولیشن میں لے جا کر کے ہمیں نابود کرنا ہے. چنانچہ امریکہ تو ایک ظاہر ہے مسلمانوں میں سنیوں کی ایک بڑی تعداد ہے، ان کو ایران جیسی طاقت سے، حزب اللہ سے آئسولیٹ کر کے. تو یہ جو ابھی ہمارے پیشرو مقرر یہ فرما رہے تھے کہ وہ کامیاب، یہ کامیاب میں سنیوں کے معاملے میں ناکام ہے. ابھی ہم دیکھیں کل اخوانیوں کے کتنے 683 لوگوں کو انہوں نے پھانسی کی سزا سنائی ہے، جس میں مرشد عام ان کے محمد بدی بھی ہیں. ایسے میں سنی دنیا خود دیکھ رہی ہے کہ ہمارے ساتھ کیا امریکی استعمار اور اس کے علاقائی اتحاد سعودی عرب
جی جی راشد حسن جی
عراق کا الیکشن یہ سنی اور شیعہ اتحاد کا بھی ایک بہترین مظہر ہے.
یقیناً یقیناً، بہت شکریہ آپ کا،
بہترین مظہر ہے. اس لیے یہ تو آپ سوال ہی نہیں پیدا ہوتا ہے کہ کوئی ایران
جی جی جناب میں پھر حاضر ہوں گا آپ کی خدمت میں. چلتے ہیں ایک بار پھر لندن اسٹوڈیو جہاں پر صدیقی صاحب ہیں. صدیقی صاحب، جیسا کہ آپ جانتے ہیں کہ 2011 کے بعد یہ پہلا جنرل الیکشن ہے اور اس وقت عراقی عوام اور خاص طور پر حکومت اور سیکورٹی اداروں کی سخت آزمائش تھی اور ایک چیلنجنگ کی صورتحال ان کے سامنے تھی. لیکن آپ دیکھیں کہ جب دہشت گردی کی دھمکی ہو، دہشت گردی کا خطرہ ہو، تو اس میں سب سے پہلے جو خوفزدہ ہوتا ہے طبقہ وہ خواتین کا ہوتا ہے اور بچوں کا ہوتا ہے. لیکن ان انتخابات میں خواتین امیدواروں کی تعداد بہت زیادہ ہے اور خواتین امیدواروں کی تعداد زیادہ ہونے کے نتیجے میں خود خواتین میں بہت زیادہ جوش و جذبہ پایا جا رہا ہے. اور اب تک مجموعی صورتحال پرامن رہی ہے پورے عراق سے جو اب تک کی خبریں موصول ہیں، سوائے کرکوک اور موصل کے جو ایک دو اکا دکا واقعات رونما ہوئے ہیں سیکورٹی کے تعلق سے. تو میں آپ سے یہ پوچھنا چاہوں گا کہ سیکورٹی کے اداروں کی اور حکومتی اداروں کی اور عوام کی الیکشن کو کامیاب بنانے میں کتنی کارکردگی، کتنا نمبر آپ دیں گے انہیں؟
یہ تو بہت ہی زیادہ، یعنی ان کو تو بہت ہی اونچے نمبر ملنے چاہیے. اور یہ تو ایسا میں سمجھتا ہوں کارنامہ ہے جو کہ ابھی تک عراق میں بھی نہیں ہوا. اور یہ جو 2011 میں امریکی انخلا کے بعد امریکہ کو تو پوری یہ امید تھی کہ یہ پورا ملک کولیپس کر جائے گا، ان کی سیکورٹی سسٹم ختم ہو جائے گا. اور دیکھیے انہوں نے ایک چیز اور کی، میں عام خدمت میں عرض کروں کہ یہ یہاں پہ جب امریکہ کی فوجیں تو ظاہری طور پہ نکل گئی تھیں، لیکن انہوں نے ہزاروں اپنے جو جاسوس وہ ابھی بھی چھوڑے ہوئے ہیں وہاں پہ. اور چونکہ 2003 سے جب یہ عراق پہ حملہ ہوا، اس کا مقصد اصل میں یہی تھا کہ عراق کو کے ٹکڑے ٹکڑے کر کے اس کو ملک کو ختم کر دیا جائے. عراق واحد ملک تھا کہ جس سے کہ صدام حسین کو ہم جو بھی کتنا برا کہنا چاہیں، لیکن عوام نے اور ملک نے بے تحاشا بہت زیادہ ترقی کی تھی اور جس سے مغرب کو بہت خطرہ محسوس ہوتا تھا. تو ان کا پلان، یہ منصوبہ یہ تھا کہ حملہ کر کے ایران کو، عراق کو بالکل ختم کیا جائے، اس کے ٹکڑے ٹکڑے ہو جائیں. اور یہ کہ اس کے جب یہ 2011 میں نکلیں گے یہاں سے، اس کے بعد سیکورٹی بالکل کولیپس ہو جائے گی. اور جو ان کے یہاں پہ جاسوس موجود ہیں اور ان کی جو مدد سعودی عرب سے اور قطر سے، یعنی مالی طور پہ جو اسے کر کے وہ اتنی دہشت گردی پھیلائیں گے کہ ملک جو ہے وہ دیکھیے کردستان تو ابھی بھی ایک طرح کا آٹونومس اسٹیٹ ہے. وہ یہ سمجھتے ہیں کہ ساؤتھ میں ایک ملک کا ٹکڑا ہو جائے گا، ویسٹ میں ایک ہو جائے گا اور نارتھ میں کردستان ہو جائے گا. لیکن ایسا کچھ نہیں ہوا. کردستان کا مسئلہ ابھی بھی ہے، وہ تیل کا ہے. اور انہوں نے وہ تو ایسا ہے کہ جیسا ہم کو علم ہے کہ پہلی جب گلف وار ہوئی تھی جب سے انہوں نے کردستان کو ایک آٹونومس اسٹیٹ بنا دیا تھا. لیکن ابھی 3 سال تقریباً گزر چکے ہیں امریکہ کو یہاں سے نکلے ہوئے، اور ایک طرح سے دیکھا جائے تو حالات کہیں سے کہیں زیادہ بہتر ہیں. کوشش یہ جیسا بھی ہم نے سنا کہ یہ ان کی پوری کوشش کہ آپس میں سنی اور شیعوں کو لڑا کے اور ایک طرح کا سول وار شروع کی جائے جو انہوں نے شام میں کر دیے، وہ نہیں ہو سکی. بلکہ اب تو یہ اچھی بات یہ ہے کہ جو دونوں گروپس کے جو ان کے جو قائد ہیں، لیڈرز ہیں، وہ کھلے عام یہ کہہ رہے ہیں کہ ہمیں آپس میں کوئی وہ نہیں ہے، आपस में झगड़ा नहीं है, और उनको समझ में ये बात आ गई है पूरी तरह से कि ये जो अमेरिका का जो बड़ा प्लान था कि वो जिसको मैं डिवाइड एंड रूल इसलिए नहीं कहना चाहता कि हम डिवाइड एंड रूल जो है वो हम करीब 300 साल से 350 साल से इस्तेमाल कर रहे हैं। और आपको याद होगा कि जब अंग्रेज़ों ने हिंदुस्तान पे मुसलमानों से हुकूमत छीनी तो वह वही 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 से ये शुरू हुआ कि हमको डिवाइड एंड रूल किया। हम डिवाइड नहीं होंगे, हमारे पर वहाँ किसी का रूल नहीं होगा, हम लोग मिलकर रहेंगे। और ये देखिए इसमें ये इनकी इन ये लोग मुकम्मल तौर पे शाम में कामयाब हो गए, इनको ये बात का इल्म है। जो शाम से लोग जो जो शिकस्त खा के जो इनके जो तकफीरी ग्रुप के जो 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 इनके जो 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 लड़ाकू वहाँ पे हैं, वो उन्होंने कोशिश की इराक में, उसमें भी वो नाकामयाब हुए। और उन्होंने जेलों से कैदियों को निकाल निकाल के और जो जितने भी जो जो क्रिमिनल्स हैं उनको बंदूकें दे दे के भेजा शाम में लाने के लिए, वही लोग यहाँ पे आए कोशिश कर रहे हैं। अब ये इनको ये अब असल मसला ये है कि हुकूमत जो जो बने वो सही हुकूमत हो, और जो वजीर आजम हो वो जो साहब जो भी बने उनको चाहिए कि वो अपना जो जो कि उन पर जिम्मेदारी हो रही है उस तरह से उस पर वो रहें। क्योंकि ये मनोहर लाल मालिकी साहब अगर इस दफ़ा अभी अगर 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 स्टेलमेट होता है जैसे पिछले दफ़ा आपको याद हुआ था 4 साल पहले, तो उसमें इनके और अयाद अलावी के दरमियान में फिर आखिर में ये हुआ कि अमेरिका का सपोर्ट और सऊदी अरब का सपोर्ट इनके साथ था तो ये वजीर आजम बन गए। बहुत बहसे वजीर आजम इन्होंने कोई इतना ज़्यादा कोई खास कोई कारनामा अंजाम नहीं दिया है, तीन तीन चार चार वजारतें इनके पास हैं। और ये जो जो इनसे उम्मीद की जाती थी कि जब इनको मैंडेट मिला था कि उस पर वो काम करें, वो नहीं कर पाए। बड़ा मुश्किल ये कहना कि कौन अच्छा वजीर आजम होगा, लेकिन जो भी वजीर आजम हो उसके लिए ज़रूरी ये है कि सबसे पहले तवज्जो दे कि ये जो आपस में जो जो मुसलमानों में जो इख्तलाफ है उसको मुकम्मल तौर पर ख़त्म किया जाए। और जो सऊदियों का जो एक तरह का एक जो जो उन्होंने दहशत गर्दों की जो हिमायत करके और जो मुसीबत में डाला हुआ उसको ख़त्म किया जाए। सऊदी अरब का देखिए वो तो बिल्कुल साफ जाहिर है कि सऊदी अरब क्यों दहशत गर्दों की हिमायत कर रहा है। उनको ये मालूम है कि एक दफ़ा यहाँ पर जमहूरियत सही तरह से जड़ पकड़ गई तो उसका असर ये होगा कि एक तरह के एक जैसे कहना चाहिए एक कंटेजस एक तरह की अगर मैं लफ्ज़ इस्तेमाल हो बीमारी होती है, वो जमहूरियत जो है वो निकल के इराक से निकल के वो सऊदी अरब में पहुँचेगी। और सऊदी अरब में जाहिर है आपको मालूम है कि वो वहाँ पर बादशाही हुकूमत है, वो नहीं वो जमहूरियत को वो बर्दाश्त ही नहीं कर सकते। तो हर कोशिश उनकी ये है कि वो किसी सूरत से जमहूरियत को कामयाब ना होने दें इराक में, और ये कि उस उनका जो सबसे बड़ा हरबा ये कि तकफीरियों को और सलफ़ी वहाबी ग्रुप जो हैं इन्होंने तो जो जितना ज़्यादा नुकसान पहुँचाया। और जैसा अभी हमने सुना कि अब आम मुसलमानों को पूरी दुनिया में ये बात समझ में आ गई है कि ये सऊदी जो हैं वो उनका 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 जो जो ग्रैंड प्लान है वो क्या है। उनका ग्रैंड प्लान ये है कि मुसलमानों को आपस में लड़ाते रहो और अपने को ये दावा करो कि हम चूँकि खादमैन हरमैन और शरीफैन के जो तो हम जो बात कहते हैं वो सही कहते हैं, लेकिन अब ये नहीं होगा। ख़ासतौर पर जो मिस्र में इख़वान मुस्लिमून के साथ जो सलूक हुआ, अब लोगों के बात समझ में आ गई है कि ये इनकी अब सऊदी अरब की जो अब ये जो है अपने को एक तरह का जो उन्होंने इस्लाम का पूरी इस्लामी दुनिया का जो लीडर समझ लिया, अब कोई उनको नहीं मानता। और ख़ासतौर पर जो ये जो इनकी जो सलफ़ी और वहाबी फिलोसफी है उसको से लोग बिल्कुल तंग आ चुके हैं। अभी मैं 4 महीने
बहुत शुक्रिया आपका, बहुत शुक्रिया।
मालूम है कि लोगों ने क्या मुसीबत पाई है।
बहुत शुक्रिया डॉक्टर साहब। असद अब्बास साहब, आपसे सवाल करने से पहले मैं एक छोटी सी यहाँ पर वजाहत करता चलूँ कि सऊदी हुकूमत बिलउमूम इराकी अवाम की दुश्मन, इराक में जमहूरियत की दुश्मन, और बिलखसूस मौजूदा जो हुकूमत थी इससे पहले नूरी मालिकी की, उसको कमज़ोर करने की उसने अज हद कोशिश की। इराक़ में शिया और सुन्नी मुसलमानों को एक दूसरे के सामने ला खड़ा करने की कोशिश की, और जैसा कि नूरी मालिकी ने बार बार अपने बयानात में खुलकर कहा कि इराकी जमहूरियत इराकी अवाम और इराकी हुकूमत की दुश्मन सऊदी हुकूमत है। तो बहरहाल अगर यहाँ पर किसी को शुबा हो कि नूरी मालिकी को वज़ीर आज़म बनवाने में सऊदी अरब और अमेरिका का हाथ था, तो जाहिर है कि यह नज़रिया यकसर गलत है और आवाम के वोटों से मुंतखब होकर आए थे। मैं आपसे पूछना चाहूँगा, और अगर मैं ये सवाल मुझसे कोई कहता तो मेरा जवाब ये होता है कि इलेक्शन में सबसे ज़्यादा कामयाबी किसको मिलेगी, तो मैं कहूँगा आवाम को। लेकिन जाहिर है कि आवाम की कामयाबी तो अपनी जगह पर, लेकिन जो 39 सियासी इत्तेहाद हैं जिसमें नूरी मालिकी की जो का अलाइंस या जो इत्तेहाद है हुकूमत क़ानून वो भी है, और मजलिस आला इस्लामी का जो अलमावातिन है या आयाद अलावी का जो है वो अलवतनिया है, ये सारे इत्तेहाद हैं। तो कामयाबी के चांसेस इम्कान सबसे ज़्यादा आप किसके देख रहे हैं?
देखें जी, मतलब वो जिस तरह से आपने कहा कि यकीनन ये कामयाबी जो है ये तो इराकी अवाम की कामयाबी है, और ये बहुत बड़ी कामयाबी है। यानी जितना अरसा इराकी अवाम ने तशद्दुद की लहर के नीचे गुजारा, एक डिक्टेटर के नीचे गुजारा, उसके बाद इराकी अवाम का ये कंसेंट और ये उनका हम लोगों ने जो है वो अपने मसाइल के हल के लिए ख़ुद से अपने फ़ैसले करने हैं और अपने जो इख्तियारात हैं वो अपने हाथ में लेने हैं, ये बहुत बड़ी बात है। बहुत कुर्बानियां दे चुकी है इराकी अवाम। हमने ये जो जंग हुई थी, इराक जंग हुई थी, उसके दौरान हमने देखा, उसके बाद से फिर ये दाइश का सिलसिला जो शुरू हुआ उसमें भी इराकी अवाम ने बहुत कुर्बानियाँ दी। मैं यहाँ एक छोटे से नुक्ते की तरफ, अगर आपके पास थोड़ा सा मेरे लिए वक्त हो, कि छोटे से नुक्ते की तरफ इशारा करना चाहूँगा कि हम देखते हैं ये बहुत ही खुशायन चीज़ है कि वो इलाके जो कि समझे जाते हैं कि ये सुन्नी डोमिनेंट इलाके हैं, यहाँ पर सुन्नी यानी अक्सरियत है आबादी की, वहाँ से भी कई जमातें हम देख रहे हैं, अहले सुन्नत जमातें जो हैं वो इलेक्शंस के अंदर हिस्सा ले रही हैं, जबकि दाइश की मुकम्मल कोशिश है कि ये किसी तरह से इलेक्शन जो है इनका, कम अज़ कम सुन्नी जो है वो इनका बाइकआउट कर दें, कम अज़ कम ये लोग जो है इन इलेक्शन से विड्रॉ कर लें। लेकिन हम देखते हैं कि बहुत सी ऐसी जमातें और बहुत सी ऐसी शख्सियात मौजूद हैं इराक़ के अंदर जो इस हवाले से बहुत कमिटेड हैं, वो समझती हैं कि हाँ इराक़ के मसाइल का हल जो है वो बाकायदा एक जमहूरी निज़ाम के अंदर मौजूद है, और वो यानी उनको अभी तक यकीन है इस पार्लियामेंट सिस्टम के ऊपर और जमहूरी जो तर्ज़ हुकूमत है इसके ऊपर। तो ये माशाल्लाह ये बहुत ही खुशायन चीज़ है। जहाँ तक आपका सवाल है कि कौन सा इतलाफ जो है उसको, उसकी कामयाबी के ज़्यादा चांसेस हैं, तो अभी तक तजिया निगार जो है वो इस हवाले से गुमगु की कैफियत में है, बहुत सी मतलब इस हवाले से आ रहा है। नूरी अल मालकी जो है उनके बारे में कहा जा रहा है कि उनका कुछ यानी ग्राफ जो है वो थोड़ा सा नीचे हुआ है उनकी कारकर्दगी की वजह से, गुज़श्ता कारकर्दगी की वजह से, लेकिन दूसरी तरफ जब हम देखते हैं कि उन्होंने जो सिक्योरिटी के हवाले से, क्योंकि इस वक्त जो इराक़ के अंदर जो भी स्टांस है, जितनी भी इंतखाबी जमातें हैं वो सब की सब जो हैं वो स्टांस ले रही हैं कि हम आपको डिफेंड करने की सलाहियत रखते हैं, तो नूरी अल मालकी जो है वो एक मजबूत इस हवाले से शख्सियत है, जिन्होंने गुज़श्ता दिनों जो है वो दाइश के ख़िलाफ़ एक बाकायदा तौर पर एक शुरू किया है, ऑपरेशन शुरू किया, इसके अलावा भी उन्होंने मुख्तलिफ मौके के ऊपर मुख्तलिफ ऑपरेशन जो हैं वो किए हैं। तो नूरी अल मालकी के चांसेस जो हैं वो इस हवाले से ज़्यादा हैं कि वो सिक्योरिटी वाइज जो है लोगों को ऐसा महसूस हो रहा है कि ये एक स्ट्रॉन्ग आदमी है, जबकि दूसरी तरफ उन्हें कोई ऐसा स्ट्रॉन्ग आदमी जो है वो नज़र नहीं आ रहा। इसके अलावा अगर हम देखते हैं कि जो मुक्तदा सदर की जो जमात जो है वो ख़त्म हुई है हिजबुल अहरार के नाम से, और मुक्तदा सदर जो हैं जो उन्होंने रिज़ाइन किए पॉलिटिक्स से, तो उस हवाले से भी हम देखते हैं कि उनका जो फ्लैंक है या उनकी जमात के जो लोग हैं वो भी नूरी अल मालकी को सपोर्ट करेंगे। मैं गुज़श्ता दिनों जो 2013 के अंदर जो इनके सूबाई इंतखाबात हुए उसकी मैं डिटेल्स पढ़ रहा था, तो जो इनके सबका वज़ीर आज़म थे इब्राहिम जाफरी वो भी इस कोलिशन में शामिल हो गए। यानी 2010 के इंतखाबात में नूरी अल मालकी के साथ तकरीबन 10 जमातें थीं, लेकिन इस वक्त नूरी अल मालकी का जो इतलाफ है उसके अंदर तकरीबन 12 जमातें हैं, जिसके अलावा इंडिपेंडेंट जो आज़ाद उम्मीदवार हैं वो भी एक बड़ी तादाद में जो है वो नूरी अल मालकी के साथ हैं। तो देखने में यही आ रहा है, मतलब आप नहीं कह सकते कि कोई बहुत बड़ी अक्सरियत
जी। बहुत शुक्रिया आपका, बहुत शुक्रिया आपका। नाज़रीन, हमारी गुफ्तगू मुअज़्ज़ज़ मेहमानों से जारी रहेगी, यहाँ पर एक मुख्तसर सा ब्रेक लेते हैं। ناظرین، ایک بار پھر آپ کو خوش آمدید کہتے ہیں، چلتے ہیں کراچی اسٹوڈیو، راشد آہ صاحب کی خدمت میں۔ راشد صاحب، گزشتہ 4 سال سے 2006 میں بہت زبردست پیمانے پر اور انتہائی بہیمانہ طریقے سے عوام کا قتل عام کیا گیا تھا، دہشت گردانہ کاروائیاں انجام دی گئی تھیں، لیکن اس کے بعد ایک وقفہ لمبا عرصہ آیا، لیکن ادھر دو ایک سال سے، خاص طور پر گزشتہ 4 سال سے ادھر اگر دیکھا جائے اور دو ایک سال میں بالخصوص، تو دہشت گردانہ واقعات میں کافی تیزی آئی، خاص طور پر شام کے بحران کے بعد سے۔ تو ظاہر ہے کہ تمام تر جو سیاسی جماعتیں ہیں یا سیاسی اتحاد الائنس ہیں، ان کی سب کی کوشش ہے اور عوام کی توقع یہی ہے کہ ان کی پہلی ضرورت ملک میں امن و امان کی برقراری اور امن و سلامتی کا قیام ہے۔ تو آئندہ آنے والی حکومت، آپ کیا سمجھتے ہیں کہ ایک ایسے وقت جب اسے عوام کا بھرپور مینڈیٹ اور اعتماد بھی حاصل ہوگا، تو کس حد تک آسانی کے ساتھ اس مشکل پر قابو پا سکے گی؟
دیکھیے، کوئی جو جو بحران ہے عراق کا، اس پہ ظاہر ہے جمہوری حکومت ہی جو ہے وہ قابو پا سکتی ہے۔ اور عراق میں سب سے بڑا کریڈٹ نور المالکی کا یہ ہے کہ جمہوری پروسیس کو انہوں نے اسٹارٹ کیا، پھر اس کو کامیاب کر دیا۔ جمہوری پروسیس کو دیکھیے، اتنی ساری پارٹیاں، اتنی سنی شیعہ سیکولر اسلامی اور خود اسلام پسندوں میں مختلف دھڑے، یہ سب اپنے مختلف منشور کے ساتھ اس بات کو یعنی میدان میں آئے ہیں، اسی لیے آئے ہیں کہ عراق میں جمہوریت کو مضبوط کریں۔ انہوں نے دیکھ لیا کہ اسی نور المالکی نے اپنی کمال ڈپلومیسی کا مظاہرہ کر کے امریکہ کو عراق سے کمپلیٹ وڈرول کا پر مجبور کر دیا، اور یہ بہت بڑا بڑی خدمت ہے، یہ بہت بڑی گویا بڑا بہت بڑا کنٹریبیوشن ہے نور المالکی کا، کہ جس کو نظر انداز نہیں کیا جا سکتا ہے۔ کون سے ایسے ممالک میں اب تک ہوا ہے کہ ڈپلومیسی کے ذریعے جو مقبوضہ افواج کو واپس کر دیا گیا ہو؟ پھر یہ کہ ہم دیکھتے ہیں کہ جب دہشت گردی بڑھی، جیسا کہ آپ نے کہا کہ اب جو یعنی کہ کم وڈرول کے بعد سے دہشت گردی بڑھی، تو چنانچہ امریکہ اور اس کے علاقائی اتحادی سعودی عرب اور ان کے پیدا کردہ دہشت گردوں کی یہی کوشش کی تھی کہ یہ ثابت کیا جائے کہ عراق کے عوام غیر ملکی قوتوں ہی پر منحصر رہ سکتے ہیں، ان کے اندر اتنی خود اعتمادی اور اپنے معاملات کو، اپنے افیئرز کو چلانے کی یہ نہیں ہے، صلاحیت نہیں ہے۔ چنانچہ انہوں نے اتنی دہشت گردی کی کہ امریکہ، یہ کہا جائے کہ امریکہ کے جانے کے بعد جو ہے مقامی حکومت اپنے معاملات کو کنٹرول نہیں کر سکی، حالانکہ یہ ڈیتھ ڈسٹرکشن یا بلڈ شیڈ جو ہے، یہ خون خرابہ اور کیا کہتے ہیں، یہ موت کی تباہی اور یہ موت، یہ سب کچھ خود امریکہ کے چھوڑے ہوئے ایجنٹ، یہودی لابیز، جو اسرائیل کی لابیز وہاں کام کر رہی تھیں، اور خود سعودی لابیز داعش کے ذریعہ اور دیگر دہشت گردوں کے ذریعہ وہاں یہ سب کر رہے تھے، تاکہ تو اس یہ تاثر دینے کے لیے۔ تو عراقی عوام نے یہ بھی سمجھ لیا کہ اب ہمیں متحد ہو کر کے ان تکفیریوں کا مقابلہ کرنا ہے، اور امریکہ اور اس کے علاقائی جو اتحادی ہیں، جس بات کی کوشش میں ہے کہ دہشت گردوں کے ذریعہ یہاں امن و سکون کو عوام کے تباہ کر دیا جائے، وہ اس کو ناکام بنانا ہے۔ اس لیے کہ ظاہر ہے کہ وہ مغربی علاقے جو ایسا کہہ رہے تھے ہمارے صدیقی صاحب کے انبار میں، وہ ابھی تو وہاں کے سنیوں نے دیکھ لیا، وہاں کے سنی قبائل خود آگے نکلے ہیں اور تکفیریوں کے قلعہ خمام میں عراقی فوج کی مدد کی ہے، اور عراقی فوج اس وقت کامیاب آپریشن کرنے میں اسی وجہ سے کامیاب ہوئی ہے کہ وہاں کے سنی عوام ان کے ساتھ ہیں۔ تو یہ چیز میں عرض کروں کہ یہ اس بات کی علامت ہے کہ آئندہ جو بھی جمہوری حکومت آئے گی، اور میں تو سمجھتا ہوں، میرا اپنا خیال یہ ہے کہ عراق کا یہ نیا الیکشن کوئی نیا وزیر اعظم پروڈیوس کرنے سے قاصر رہے گا، اس لیے کہ جو بھی نیا وزیر اعظم آئے گا، میرا خیال ہے کہ اس کو صفر سے شروع کرنا ہے، تو عوام بہت باشعور ہو چکی ہے۔ چنانچہ جیسا کہ ابھی اسد عباس صاحب فرما رہے تھے کہ 10 کے علاوہ 12 کولیشن نور المالکی کے ساتھ ہیں، تو ان کے ایکسپیرینسز بھی، ان کے تجربات بھی بہت زیادہ ہیں عراق میں۔ اور پھر یہ کہ جہاں ان کی ڈپلومیسی کامیاب رہی ہے وڈرول میں، وہی یہ کہ ان کا مضبوط ول पॉलिटिकल विल भी विल पावर भी मजबूत रहा है दहशतगर्दों के किला कमा में। आप देखिए ना कि बहुत सारे मामलात में बहुत सियासी पॉलिटिकल कुवत सियासी कुवत इरादी की बहुत जरूरत होती है। इराक में मिस्र में इख्वान की हुकूमत को बहुत आसानी से दुश्मनों ने सेबोटेज इसलिए कर दिया और के हमारे सदर मुर्सी साहब में वो पॉलिटिकल विल या सियासी कुवत मजबूत सियासी कुवत इरादी नहीं थी, वो कंफ्यूजन और डोलड्रम के शिकार हो गए थे। जबकि नूरुल मालकी के अंदर ये देखने में आता है कि एक तरफ डिप्लोमेसी भी है, दूसरी तरफ एक मजबूत सियासी कुवत इरादी के हामिल भी हैं। चाहे इराकी अवाम मैं समझता हूँ कि इस दौरान यही फैसला करेगी, जिसके नतीजे में बहरहाल इस जमहूरियत के नतीजे में ज्यादा इम्कान इसी बात का है कि नूरुल मालकी साहब हैं। और नूरुल साहब को पिछले दिनों का पूरा तजुर्बा और मजीद अपने तजुर्बे से, लेकिन अगर कोई दूसरी शख्सियत भी आती है वजीर आजम में तो जमहूरियत इराक की मैं समझता हूँ कि बहुत मजा, जैसा कि मैंने पहले भी अर्ज किया कि अजीब व गरीब है कि तमाम लोग वोट देने आ रहे हैं और हर कोई ये पैगाम दे रहा है कि इराक में जमहूरियत मजबूत होनी चाहिए और इस मामले में तमाम लोग मुत्तफिक हैं कि दहशतगर्दों का यहां से किला कमा होना चाहिए, तकफीरियों का सफाया होना चाहिए। और सऊदी अरब जो दीगर ममालिक के साथ मिलकर मुदाखलत कर रहा है अंदर, और इसको उसकी मुदाखलत बंद होनी चाहिए और इराकी आवाम को खुद अपने उमूर चलाने की इजाजत।
बहुत बहुत शुक्रिया राशिद रहा साहब, बहुत शुक्रिया आपका,
कामयाबी है,
बहुत शुक्रिया आपका। नाज़रीन अब चलते हैं लंदन स्टूडियो मखसूस सिद्दीकी साहब की खिदमत में। मखसूस सिद्दीकी साहब, एक सवाल मैं करूँगा, उसमें शायद दो सवाल हो जाए। एक तो ये कि जिस तरह से आज इराकी आवाम ने भरपूर तरीके से तमाम तरह दहशतगर्दाना कार्रवाइयों की धमकियों के बावजूद हिस्सा लिया, उससे आप इराक़ में जमहूरियत का मुस्तकबिल कैसे देख रहे हैं? और दूसरे ये कि इन दिनों पिछले दो एक सालों में इराक़ में दहशतगर्दाना वाक़यात को शाम के बहरान से बिल्कुल जोड़ दिया गया था। शाम में 3 जून को सदारती इलेक्शन होने वाले हैं, जब इराकी आवाम तमाम तर धमकियों के बावजूद बढ़ चढ़ कर हिस्सा ले रहे हैं और उन्होंने हिस्सा लिया, तो आप 3 जून के शाम के सदारती इलेक्शन को किस तरह से देख रहे हैं?
जी, पहली बात तो ये है कि मैं समझता हूँ कि इराक में जमहूरियत का जो फ्यूचर है बहुत रोशन है, और ये इस ख़ास तौर पर इन इंतखाबात से बात मुकम्मल तौर पर साबित हो गई है। जहाँ तक शाम का सिलसिला है, शाम में जो इंतखाबात का जो अनाउंसमेंट हुआ, उसके सबसे बड़ी वजह यह है कि आखिर में जो बागियों को मुकम्मल तौर पर शिकस्त हो गई है, और वो जो अक्सरियत अवाम की चाहती थी, वो चाहती थी कि जो हुकूमत वहाँ पे है वो रहे, और जो जिस तरह हुकूमत ने जो तब्दीलियाँ की थी शुरू में 2-2.5 साल पहले, आपको याद होगा, और वो उन सब बेहतरी के लिए थी, वो सामने आए। इसी वजह से शाम की हुकूमत को अपने इस ये इंतखाबात का ऐलान किया, और मुझे कोई शक नहीं है कि वहाँ पर भी इंतखाबात कामयाब होंगे उसी तरह जिस तरह से के इराक़ में हुए हैं। ख़तरा अभी भी ये है कि चूँकि वहाँ पे अभी भी तुर्की में और जॉर्डन में और इराक़ में भी ये जो बागियों के ग्रुप हैं, वो कोशिश ये करेंगे कि उसमें उनको नाकामयाब बनाने की। लेकिन अब ये देखिएगा, चूँकि इन इंतखाबात के बाद इराक़ की पोजीशन चूँकि इतनी मजबूत हो चुकी होगी कि उसकी वजह से शाम के ऊपर बहुत बेहतर असर पड़ेगा।
बहुत शुक्रिया आपका, बहुत शुक्रिया आपका,
डरना शुरू करना चाहिए।
बहुत शुक्रिया आपका। नाज़रीन, हमारा वक्त अब ख़त्म हो चुका है। नाज़रीन, आपने हमारे मौजूदा मेहमानों की गुफ्तगू मुलाजा फरमाई, हम तीनों मेहमानों के शुक्रगुजार हैं, और आपके भी कि प्रोग्राम के आखिर तक आपने हमारा साथ दिया। तो बात जो निकल कर सामने आई हुई है कि इराकी आवाम ने आज जिस तरीके से अपनी तकदीर का फैसला खुद करने का अज़्म दुनिया के सामने जाहिर किया, उसे साबित हो जाता है कि कौमें ही अपनी तकदीर का फ़ैसला ख़ुद करती हैं, न कि दहशतगर्द या उनके सरपरस्त। और जिस तरीके से आज इराकी आवाम ने और ख़ास तौर पर ख़वातीन ने भरपूर जोश व जज्बे के साथ इंतखाबी अमल में हिस्सा लिया, जाहिर है कि ये शाम जैसे दीगर ममालिक के लिए भी एक बहुत बड़ा हौसला अफजा अमर है, और दहशतगर्दों की हौसला शिकनी के लिए एक बहुत बड़ा मुहर्रिक साबित होगा। अगले प्रोग्राम तक के लिए मुझे अली बासी जी और दीगर साथियों को इजाज़त दीजिए। खुदा हाफिज़।